इतना खूबसूरत ये जुमला कि आप इसकी खूबसूरती में डूब जाएं। छोड़ो वैसे, छोड़ो यहूदीज़म, छोड़ दो अपना अलग नाम और इस नबी के साथ मिलकर नमाजें पढ़ो। यहाँ अकीमुस्सलात का लफ्ज़ है, नमाज का जिक्र, ज़कात का। क्यों? क्योंकि इनके यहूदी उलमा ने इतनी तावीलात की तौरात में कि अल्लाह के नबी के दौर में जो तौरात थी ना, उसमें नमाज और ज़कात का जिक्र तक ख़त्म हो गया हुआ था। समझ रहे हैं? ये तावीलात की एक अमली मिसाल इधर समझ आ रही है कि इन्होंने लोगों के लिए आसानियां करते करते नमाज को दीन से निकाल ही दिया हुआ था। हालांकि इनके दौर में नमाज थी, इनकी किताबों में हर नबी के दौर में नमाज रही, ज़कात रही, और माल की मोहब्बत बढ़ी है इस कौम के दिल में। बुखल, स्टिंजी, शुख, माल नहीं सदका करते थे। अल्लाह ने कहा कि मुझे पता है तुम्हारी खियानतों का, चलो वाकीमुस्सला, नमाज पढ़ो, आतुज़्ज़का। अच्छा, ये बात तो हो गई, ठीक है, इनकी किताब में ये वर्क उमर राकीन क्या है। अब एक आम मैनी तो इसमें ये बनता है ना कि जमात के साथ नमाज पढ़ो, जो रुकू लोग कर रहे तुम भी करो, लेकिन आप इसको हाईलाइट करके लिखे कि यहाँ इनको उम्मते मुस्लिमा में दाखिल होने की दावत दी गई है। सहाबा कराम है ना जो अल्लाह के नबी के साथी, इनका टाइटल या इनका जो नाम है ना तौरात में, वो राकेईन है। आजिज लोग, हम्बल, सबमिटेड, बड़े झुके हुए, अल्लाह से के साथ जुड़े हुए लोग हैं। अब इनको दावत दी जा रही है कि ये अपनी 1.5 इंच की मस्जिद अलग छोड़ो और इस नबी के साथ मिलकर मुसलमान हो जाओ। बात समझ आ गई है? वर्क ऑफ मराकीन क्या है कि मुसलमानों के गिरोह में शामिल हो जाओ, मुसलमान हो जाओ तुम भी, और तुम इनके साथ मिलकर नमाजें पढ़ो। और यहां से इशारा जमात की नमाज का भी मिलता है। इनके दीन में जमात की नमाज नहीं थी, तौरात में या यहूदियत में जमात की नमाज नहीं थी, उम्मते मुस्लिमा में ये मौजूद है। तो इधर इशारतन ये भी कह दिया गया कि तुम मुसलमान हो जाओगे तो फिर तुम जमात के साथ नमाज भी पढ़ोगे। यहाँ तक अहकामात थे, अब आगे कमेंट है, बड़ा खूबसूरत कमेंट है। अतामुरूना नासा बिलबिर्री, क्या तुम लोगों को तो बिर का या नेकी का हुक्म देते हो, वतनसौना अनफुसकुम, और खुद को भूल जाते हो, अपने नफ्स को भुला देते हो, वह अन तुम तत्लूनल किताब, हालांकि तुम तो किताब पढ़ते हो, तुम तो पढ़े लिखे लोग हो, किताब की बातें करते हो, इल्म की बातें करते हो, लेकिन तुम्हारा अपना हाल ये है कि अपने अमल के वक्त तो तुम भूल जाते हो और दूसरों के साथ अच्छी बातें करते हो। इसका भी ज़रा बैकग्राउंड समझ लीजिए। जिक्र पीछे किया मैंने आपको कि मदीना में जब यहूदी थे तो जो लोकल लोग थे वहाँ के, दोस्तियाँ हो जाती हैं ना, जैसे अब आप लोग यहाँ लंदन में रहते हैं तो कहीं स्कूल में जाने, किसी भी काम पे जाने से कुलीग्स के साथ सलाम दुआ हो जाती है ना। तो जो यहूद मदीना के लोकल लोग थे उनके साथ यहूद के बड़े अच्छे टर्म्स थे, बिल्कुल जिसको आप कहें कि मुरव्वत का ताल्लुक था, आपका अपनी किसी नेबर से हो सकता है, कुछ भी होता है। अब वो बातें करते थे, जब नबी सल्लल्लाहु अलैहि वसल्लम मदीना में आए, घर घर में आपकी खबरें फैलने लग गई, किसी घर का कोई आ गया, किसी घर का कोई आ गया। अब जब वो घर के लोग थे जो अल्लाह के नबी के पास आते, स्टिल उनकी दोस्तियां यहूद से थी ना। आप अपने ऊपर लेके सोचे ना कि आपने कुरान का सफर शुरू किया, माशाल्लाह आपके बहुत सारी दोस्त औरतों साथियों के साथ दोस्ती भी है। अब कभी छुट्टियों में, वीकेंड पे, रात में, दिन में आप मिलते ही होंगे ना, आपकी दोस्तें आपको क्या कहती हैं? कभी कोई ऐसी है जो आपको ये कहे कि कुरान सीखा बहुत बुरी बात है, तुम ये ना सीखना? अल्लाह ना करे हमारी को ऐसी दोस्तों। जुबान से क्या कहेंगे आप? अपनी किसी खाला को फोन करें, अम्मी को फोन करें, नानी को, दादी को, आप क्या कहें कि मैंने कुरान का कोर्स शुरू किया? क्या कहेंगे? माशाल्लाह बहुत अच्छा काम कर रही हो। आप अपनी दोस्त पे ले, आप उनको कहती है मैंने कोर्स कुरान का शुरू किया, आप कहती है माशाल्लाह बहुत अच्छा किया, तो आप आगे से उसको क्या कहें? यू कैन ज्वाइन टू, तुम भी, तो फिर आगे से वो क्या होगा, टोन ही बदल जाएगी। आपके अच्छा भी आप भी कर ले, वो हाँ लेकिन नहीं, मेरी तो मजबूरी, मैं तो जॉब करती हूँ ना, गोया के ये जॉबलेस लोगों का कोर्स है, वो मेरा तो घर है ना, गोया के बेघर लोगों को कुरान पढ़ना चाहिए, मेरे तो बच्चे हैं ना छोटे। अब आप सोचिए वही मेंटेलिटी जो आज हम अपने इर्द गिर्द देखते हैं कि लोग दीनदार को दीन का काम करते हैं देख के खुश होते हैं, ये वो लोग होते हैं जो मिडल, फासिक नहीं होते, फासिक नहीं तारीफ करते, वो मुंह पे आ जाते हैं ये मुल्ला, ये तालिबान, ये फनेटिक शनेटिक, लेकिन ये मुनाफिक तक का जो तर्ज है ना, मोमिन से आगे मुनाफिक लोग भी बड़ी तारीफ करते हैं कुरान वालों की, बल्कि वो इनको बुलाते हैं, खाने खिलाते हैं, बस दुआ कर जाइएगा जाते हुए, घर में आजकल मसला आया हुआ। कभी कोई ऐसा किसी को कहे ना तो मैं कहती ये बताएं कि आपने दुआ कराने के लिए खाना खिलाया है या वैसे खिलाया है? अक्सर लोगों का नहीं, आप आए आपकी बरकत होगी। अस्तग़फिरुल्लाह, ये कैसे हो सकता है मेरी बरकत? तो आपके घर तो किताब पड़ी हुई है, तबारक अल्लाज़ी बियदिही अल-मुल्क, किसी इंसान की बरकत क्या है? लेकिन ये कॉन्सेप्ट हर दौर में रहा। लोग नेक बनना नहीं चाहते, लेकिन नेकों से ताल्लुक़ रखना चाहते हैं, और जब इनसे कहा जाए कि तुम भी हो जाओ तो मुश्किल है। तो अल्लाह कहते हैं अतामुरूना अन्नास बिलबिर्री, लोगों को तुम नेकियों का हुक्म देते हो कि बहुत अच्छे हो गए हो, तुम मुसलमान हो गए। मदीना के यहूद यही करते थे, जब इनके कोई दोस्त इनको मिलते कहते बस दोस्त अब ये है भाई, मैं तो मुसलमान हो गया हूँ। अच्छा मुरव्वत थी ना, मुंह पे नहीं कह सकते थे कि बुरी बात है, तो कहते हाँ हाँ नहीं बहुत अच्छा काम कर रहे हो, ये अच्छा शख्स है ये मोहम्मद अमसलम। अच्छा तो वो फिर दोस्त कहते अच्छा फिर तुम भी मुसलमान हो जाओ, तो कहते नहीं हम नहीं हो सकते, असल में ये नबी, इन्होंने एक शोशा छोड़ा, इन्होंने अल्लाह के नबी से लोगों को कैसे रोका? डायरेक्ट नहीं कहते थे कि ये बुरे हैं, जैसे आज ऐसे ही कि कोई किसी के मुंह पे आके नहीं कहता कि आप बुरा काम कर रही हैं। मिसाल है कि आप यहाँ कोर्स करने आते हैं ना, किसी को अगर खबर लेनी है देनी है, तो किसी से कोई पूछे कि क्या ख्याल है मैं वहां चली जाऊं? बहुत कम दीनदार लोग हैं जो आपको डायरेक्ट कह दें कि आप बिल्कुल ना वहां जाएं, वो तो आपका ब्रेन ही वॉश कर देंगी। लोग क्या कहते हैं अमूमन? हाँ हाँ नहीं, कुरान पढ़ना अच्छी बात है, जाइए जाइए। वैसे हमारे पास भी इसका अरेंज है, हाँ आप जाइए, लेकिन औरतों से तो नहीं पढ़ना चाहिए ना, फिर आलमों से पढ़ें। और वो आलिमा नहीं है, कैसे आलिमा नहीं है? उसके फिर आपको कई जलाल दे देंगे, समझते हैं ना? यानी लोग कुरान से रोकने के लिए वो कहते हैं ना अंदर से पीठ पीछे वार करते हैं, ये भी वही करते थे। ऊपर से लोगों को खुश होके मिलते, अंदर से जड़े काटते थे। अल्लाह ताला कहते हैं अच्छा तुम दूसरों को तो कहते हो, खुद को भूल जाते हो। वअन्तुम तत्लून अल किताब, अल्लाह ताला एहसास दिला रहे हैं कि किताब पढ़े हुए लोगों का, किताब से ताल्लुक रखने वालों का मिजाज ये नहीं होना चाहिए कि वो ऐसी बातों को सुनकर पीछे हो जाए और दूसरों को कहे तुम ये काम करो। अफला ताकिलून, क्या तुम अकल नहीं रखते? अकल करो, यहाँ देखिए अकल का लफ्ज़ आया। जब बात बड़ी कॉमन सेंस होती है ना, तो उसके आखिर में कुरान की आयत में अफला ताकिलून आता है, कि इस बात का फ़र्क जो है कि दूसरों को कहना और खुद अमल करना, ये तो बंदे की अकल भी बताती है। कल के सबक में भी बात हुई थी ना कि अल्लाह के नबी ने बच्चे को चीनी से नहीं रोका क्योंकि आपने खुद खाई हुई थी। तो यहाँ नोट कर लीजिए कि बात तो टैक्स के नाते से हमें समझ आ गई है, लेकिन हमारी बात का दूसरों को असर क्यों नहीं होता? ये सवाल है मेरा अपने से, मेरे बच्चे मेरी क्यों नहीं सुनते, मेरी दोस्तें मेरे कहने पे क्यों नहीं आती, मेरे शौहर मेरी बात पे कन्विंस्ड क्यों नहीं है? तनसोन अनफुसकुम की वजह से, जिस बात पे मेरा अमल नहीं होगा मेरी बात का असर दूसरों पे नहीं होगा। वल्लाही ये अपने लिए की वर्ड्स रख ले, जब आपके बच्चे आपकी ना सुने ना, तो आप उस वक्त फिर उनको ताने देने की बजाय अपना मुहासबा करें, क्योंकि बच्चे आपकी सुनते नहीं है ना, तो ज़्यादा फिक्र ना करें, वो आपको देख रहे हैं, दे आर वॉचिंग यू। जो आप कर रही है ना, जो आपकी प्रायोरिटीज़ है, जो बच्चा माँ को दिन रात भागते देखते इधर उधर देखता है, तो उसको पता चलता है कि मेरी माँ क्या करती है। आखिर में इंशाल्लाह मैं खुलासे में कुछ पॉइंट सारे सबक के लिखाऊंगी, लेकिन टैक्स पे रहते हुए यहाँ हमें ये पता चल गया कि अगर कोई दीनदार या कोई इंसान दूसरे के दीन की कितनी तारीफें क्यों ना कर ले, खुद जब तक उस दीन को एक्सेप्ट नहीं करेगा उस वक़्त तक उसका वो दीन भी कबूल नहीं होगा। यहाँ तक बात करने के बाद अब इनको अगली बात का हुक्म दिया, वस्ताइनु बिस्सब्री वस्सलाह, और मदद मांगो सब्र और नमाज के साथ। चंद सेकंड सोचिए टेक्स्ट में रहते हुए कि यहाँ वस्ताइन और बिसब्री वसलात क्यों आया, दूसरे पारे में भी बिल्कुल ऐसे ही आगे आनी आयत। इस आयत पे आप सब्र पे 1 घंटा बात करें, बल्कि 5 घंटे बात करें, अभी आपने लफ्जी वजाहत में ही सुना कि पूरा दीन ही सब्र है, लेकिन यहाँ वस्ताइन और बिसब्र से क्या मुराद है? हाथ खड़ा करके जवाब दें आप लोग। जी
सबर करने वालों के साथ उनकी मदद करो कि जो अल्लाह ताला का पैगाम पहुंचा रहे हैं उनकी उनकी मदद करो, सबर से सुकून से जो डिलीवर कर रहे हैं मैसेज।
जी और कोई बात, टैक्स के साथ रहिए। जी
जब लोगों को नीचे का हुक्म दिया जाएगा तो उसके मुकाबले में जो परेशानियाँ आएंगी उसके मुकाबले में सबर।
जी और कोई, जी आप बताइए।
सबर से रूहानी कुव्वत को इंसान के अंदर पैदा करती
जी, आप सब जो बात कह रहे हैं ना ये ठीक है, लेकिन जो टैक्स के अतबार से, जैसे आपको शुरू से बता रही हूँ ना कि उनकी दीन में दी रुकू नहीं था, उनको कहा जा रहा है, یہاں اصل میں وستعین و بے صبر سے یہود کو تسلی دی جا رہی ہے، اس ریئیکشن کے خوف سے جو ان کے مسلمان ہونے پہ ان کو سفر کرنا پڑتا، اس پہ صبر کی دعوت دی جا رہی ہے. جب بھی کوئی شخص اسلام قبول کرتا ہے نا، تو اس کا گروہ، اس کا خاندان وقتی طور پہ اس کو چھوڑتا ہے نا. بہت سارے لوگ ایسے تھے ان کے علماء میں اور ان کے عام لوگوں میں جن کو یقین تھا کہ اللہ کے نبی سچے ہیں، لیکن وہ اس ریئیکشن سے خوفزدہ تھے. لوگ آج بھی بہت سارے ہیں مسلمان ہونا چاہے، ایک سسٹر ایسی ہیں کہ ان پہ کئی سال، کئی مہینوں سے، بلکہ چلے سال سے بھی زیادہ ہو گیا ہوگا، مختلف طریقوں سے کوشش کی جا رہی ہے. وہ دل سے مان چکی ہے، لیکن وہ کہتی ہے باجی پھر میرا گھر، پھر بچے. پاکستان میں جاتی ہوں، میری خالہ کے گھر ایک عورت کام کرتی ہے، شاید ہم نے جب سے چھوٹے تھے اس کو دیکھتے آ رہے ہیں، کئی سال ہو گئے ہوں گے. تو میں جب جاؤں میں اس کو کہتی ہوں باجی آپ کو ہمارے اندر کوئی خیر نہیں دکھی، باجی آپ اتنے سالوں سے ہمارے گھروں میں آتی ہیں، آپ کو نہیں لگتا مسلمان اچھے ہیں؟ نہیں باجی آپ بہت اچھے. میرے درس ہوتے ہیں، خالہ کے گھر جاؤں ادھر ادھر، وہ بیٹھ کے سنتی ہیں پورے. خالہ کے گھر ہوتا ہے، خالہ ان کو کام چھڑوا کے بٹھاتی ہیں، کرسچین ہے وہ سسٹر. پھر بعد میں ان سے پوچھتی ہوں سسٹر آپ نے کیا سوچا، تو کہتی باجی صاحب ٹھیک ہے پر ہن اس عمر چ کر کی چھڈا، میرا میاں نہیں ساتھ دینا، آج جو میرا ساتھ دے نا تو میں مسلمان ہو جا. یہ ہے وستعین بالصبر. آپ دین کے راستے پہ اب چلے ہیں نا، شعوری سفر ہے، آپ کو بھی بڑا صبر کرنا پڑے گا. ابھی تو نہیں ہو رہا نا، کیونکہ ابھی عمل نہیں شروع ہوا. جس دن آپ نے اس پڑھے ہوئے پہ عمل کرنا ہے نا، اس دن سب سے زیادہ آپ کو صبر کرنا پڑے گا. آپ کے اپنے گھر والے آپ کے اوپر تنقید کریں گے، واللہ ہی. یہ جو عام صفحا کی بات ہے، آپ کہتے، میں کسی کی بات سن رہی تھی کہ بیٹا اسکول میں جاتا ہے، امریکہ کی یہ بات ہے، کالج یونیورسٹی میں، تو بیچ میں بچوں کو بریکس ہوتی ہیں نا کہ اسٹڈی ٹائم کے لیے لائبریری میں چلے جاؤ، وہ کیا کرتا ہے، اسکول سے یا کالج سے نکل کے یا یونیورسٹی سے نکل کے وہ پاس ایک مسجد میں چلا جاتا ہے، نماز کے وقت میں نماز بھی پڑھتا ہے اور بیچ میں فارغ وقت میں اسٹڈی کرتا ہے. تو اس کے باپ نے بیٹے کو کہا کہ بیٹا یو آر گوئنگ ٹو مچ، تم یونیورسٹی سے مسجد میں جا کے بیٹھ کے پانچ نمازیں یا جو بھی بیچ میں آتی ہیں پڑھتے ہیں، اٹس ٹو مچ. یہ باپ ہے مسلمان اور ینگ مسلمان بیٹے پہ کمنٹ ہے کہ تم مسجد میں کیوں جاتے ہو، یونیورسٹی میں جا کے بیٹھ کے پڑھو. تو یہ یاد رکھیے کہ آپ جب عمل کرنے لگیں گے بڑا مشکل. اور یہ دور سے ہم کہتے ہیں اللہ بیٹیوں کو متقی رشتے دے، وہ اللہ ہی یہ دعا مانگے تو سات دفعہ سوچے، متقیوں کے ساتھ رہنا کوئی آسان نہیں ہوتا. پانچ دفعہ تو دن میں گاڑی رکنی ہے اس کی مسجد کے آگے. آپ کی بیٹی کے بازار کا موڈ ہے، میاں صاحب کا موڈ ہے کہ مسجد میں جماعت سے پڑھنی ہے، پہلی جو جھگڑا تو اسی دن ہو جانا ہے. ماں نے دعا مانگ کے متقی لے دیا، بیٹی کو یہ گوارا ہی نہیں ہے کہ میں کیا کروں. متقیوں کے ساتھ رہنا کوئی آسان ہے؟ یہ تو تقوی ہی ہو تو بندہ رہتا ہے، ورنہ تو گھر ٹوٹ جاتے ہیں، فوراً ٹوٹ جاتے ہیں. ذہن سازی پہلے کریں اپنی اور اپنی نسلوں کی. تو وستعین بالصبر میں ادھر دین کے راستے کی مشکلات پہ صبر ہے. انہی پتھروں پہ چل کے آؤ تو آؤ میرے گھر کے راستے میں کوئی کہکشانی. ہم جس معاشرے میں جی رہے ہیں یہ کوئی مسلمان معاشرہ، ہمارے خاندان کوئی مسلمان خاندان ہے، ہماری شادیاں کوئی مسلمان شادیاں ہیں. آپ کو تو وستعین بالصبر پہ عمل کرنا پڑ جائے گا. آپ کی بہن کے گھر رشتہ ہے اور کنسرٹ ہو رہا ہے اور آپ اندر بیٹھی آنسو بہا رہی ہیں کہ باہر جاؤں کہ اندر آؤں، وہ ناراض ادھر اللہ ناراض. یہ تو ہر شادی پہ صبر کرنا پڑے گا آپ کو. آپ یہاں سے پاکستان جائیں گی شادی پہ اور آپ ان کے اس ناچ گانے میں نہیں شامل ہو رہی، سارا خاندان آپ کے دوپٹے کھینچ رہے، تمہیں کیا ہو گیا؟ تم لندن سے آئی ہو یا تم چھچھر والی سے آئی ہو، یہ تمہیں کیا ہو گیا؟ یہ صبر کرنا پڑے گا. میری ایک ہماری اسٹوڈنٹ تھی، وہ کہتی کہ استاذہ میں پاکستان گئی تو میں کہیں جانے لگی تو میں نے اسکارف پہنا جیسے پہنتی، پہلے تو کہتی مجھے دیکھ کے حیران ہو گئے کہ تمہیں کیا ہو گیا، یہ تم امریکہ سے آئی ہو واقعی؟ وہی میں ہنستی ہوں کہ ہم جیسے نے تو امریکہ کے نام ڈبو دیا کہ لوگ امریکہ سے آتے ہیں تو ان کا حال الیا بدلا ہوتا ہے، ہم پہلے سے بھی خراب حال الیا میں جاتے ہیں. ہاں تو کہتی کہ میں کہیں جانے لگی تو میرے دادیور نے میرا اسکارف کھینچ لیا، بھابھی اس کو اتارو پھر لے کے جاؤں گا. تو میں نے کہا یہ تمہارے لیے الارم تھا کہ تمہیں اس کے ساتھ جانا بھی نہیں چاہیے. تو وستعین بالصبری والصلاح، مشکل لگے دین پہ عمل ہے اور شوہر نے بات سنا دی، دین پہ عمل ہے تو ساس نے ڈانٹ کر دیا کہ کیا میرے بیٹے کو چور آ چکے ہیں جن سے تم پردے شروع ہو گئی ہو، تو پھر وصلات، پھر نفل پڑھو. دن کا صبر رات کی نماز میں ڈھلتا ہے. اگر رات کی نماز کھوٹی ہے نا تو دن کو صبر نہیں ہوگا. یا ایھا المزمل قم اللیل الا قلیلا نصفہ وانقص منہ قلیلا. اللہ کے نبی کو شروع میں سورت مزمل میں بتا دیا تھا صبرن جمیلا وحجرہم ہجرن جمیلا، چھوڑو خوبصورت طریقے سے، وتبتل الیہ تبتیلا. ہم نے تو وہ راستے ہی نہیں پائے نا جو اللہ کے نبیوں کو سکھائے گئے، ہاں وَإِنَّهَا لَكَبِيرَةٌ إِلَّا عَلَى الْخَاشِعِينَ، یہ نماز بڑی مشکل ہے مگر خشوع والوں کے لیے آسان ہے. نماز بڑی بوجھل. اب یہاں کبیرہ کا لفظ کس معنوں میں آیا بھلا؟ ایک ہوتا ہے ہیوی اور ایک ہوتا ہے بوجھل، یعنی اٹس ویری ہارڈ. نماز پڑھنی بڑی مشکل ہے، آسان کس کے لیے ہوگی؟ جو خاشع ہوگا. اندر کا خشوع، اللہ کے آگے کھڑا ہونے کا احساس نمازوں کو آسان کرتا ہے. بڑی مشکل ہے نماز، سچی بات ہے مشکل ہے. گرم بستر چھوڑنا، نیند چھوڑنا، اپنے ساتھی کو چھوڑ کے اٹھنا، سر میں دوپٹہ باندھا ہوا سر میں درد ہے نماز چھوڑنا، بازار سے نکلنا نماز کے لیے، رشتہ دار بیٹھے ہیں، دوستیں باتیں کر رہی ہیں، پارٹی عروج پہ ہے، نماز پڑھنا بڑا مشکل ہے. انہا کبیرتن، ہاں مگر اللہ علی الخاشعین. خشوع پیدا کر لو. اور خشوع کیا ہے؟ اندر کا ٹوٹنا، خشا. آپ لفظ دیکھنا، خشا ٹوٹنے کا لفظ آتا ہے اس میں. ایک ہوتا ہے خشوع اور ایک ہوتا ہے خضوع. اردو میں بولتے ہیں نا، بڑے خشوع و خضوع سے نماز پڑھی. خشوع کیا ہوتا ہے؟ اندر سے دل کا ڈرنا، دل کا اپنا ٹریمبلنگ ہارٹ، ہائے میرا رب مجھے پکڑنا، اللہ میرا کیا بنے گا، اللہ میں کدھر جاؤں گی، اللہ میرے ساتھ کیا ہونے والا ہے. اٹھتے بیٹھتے آہیں نکلیں آپ کی، آپ کروٹوں پہ بھی پکارے تو استغفر اللہ پڑھے، لا حول پڑھے، اللہ میرا آسان معاملہ کرنا. اور خضوع کے پھر ظاہر پہ اس کا اثر آپ کے چہرے سے پھر دکھتا ہے، پھر آپ کا چہرہ رویا ہوا ہے، آپ کی آنکھیں بھیگی ہوئی ہیں، آپ کے چہرے کو دیکھ کے لگتا ہے کہ یہ اللہ سے ڈرنے والا بندہ ہے. اور یہ کون ہوتے ہیں خاشعین؟ اللہ کہتے ہیں الذین یظنون انہم ملاقو ربہم، یہ وہی لوگ ہیں جن کو یہ یقین ہے کہ وہ اپنے رب سے ملاقات کریں گے. وانہم الیہ راجعون، اور بے شک وہ اسی کی طرف رجوع کرنے والے ہیں. خاشع کی تعریف ہے جس کو یقین ہے رب سے ملنے کا. اب لفظ یظن آپ نے پڑھا، آپ کہتے ہیں یہ تو گمان ہے، تو یہ ازداد میں سے ہے. ازداد کس کو کہتے ہیں؟ ضد کا لفظ اردو میں سنا ہوگا نا، ضدیں کرتے بھی ہم بڑی ہے. عربی زبان کے کچھ لفظ ایسے ہوتے ہیں ایک ہی وقت میں اپوزٹ معنی دیتے ہیں. جیسے یقین ہے نا، تو اس کا اپوزٹ کیا ہوتا ہے؟ گمان، بالکل اپوزٹ. ٹھیک ہے، تو یہ ظنون یا ظنون کا لفظ گمان کے لیے بھی آتا ہے، دے تھنک کے معنوں میں، اور یقین یعنی فرم بلیف کے معنوں میں بھی آتا ہے. کیا کہا؟ کہ الذین یظنون انہم ملاقو ربہم، کہ اللہ کے سامنے کھڑا ہونے کا یقین بندے سے نماز پڑھاتا ہے. قوموا للہ قانتین، یہ نمازیں ایسے نہیں پڑھی جاتی. وانہم الیہ راجعون، اور بے شک اسی کی طرف رجوع کرنا ہے. کیا پتہ چلا؟ کہ نماز وہی پڑھے گا جس کو قیامت کے دن کھڑا ہونا یاد ہوگا. یوم یقوم الناس لرب العالمین، جس دن لوگ اپنے رب کے سامنے کھڑے ہوں گے. تو یہ تھا آج کا سبق، توڑ کے رکھ دیتا ہے بندے کو اندر سے. ہم نے اس میں صرف ٹیکس کو سامنے رکھ کے جو باتیں سیکھی، پورے سبق کا اگر خلاصہ کرے، ماضی کے مسلمانوں سے خطاب اول، پہلی دفعہ خطاب کیا جا رہا ہے ماضی کے مسلمان یعنی یہود سے. آیت 40 کا خلاصہ کیا تھا؟ تم مجھے یاد رکھو، میں تمہیں یاد رکھوں گا. آیت 41 کا خلاصہ کیا تھا؟ مان جاؤ، ضد چھوڑ دو. آیت 42 کا خلاصہ تھا؟ جانتے بوجھتے انجان نہ بنو، سب پتہ ہے تم کو کہ یہ دین سچا ہے اور یہ نبی سچا ہے. اور آیت 43، اجتماعی زندگی بسر کرو. ورک او مار راکین، اکیلے نہ رہو، کٹ کے نہ رہو، جڑ کے رہو. اور آیت 44، دوسروں کو نصیحت اور خود میاں فضیحت، یعنی دوسروں کو تو نصیحت کرتے ہو کہ یہ کرو وہ نہ کرو اور خود نہیں کرتے. اور آیت 45 سے 46 کو آپ دیکھیں تو نماز رب سے ملاقات کی تیاری. آپ دیکھیے کہ اتنے تھوڑے سے وقت میں ہمیں کتنا کچھ ملا. اب آپ لوگ شیئر کریں گے، لکھیے. ایک تو سب لوگ اپنی چٹس لکھیں، شیئر کیجیے آپ نے آج کے سبق سے کیا اپنے لیے پک کیا.
سب سے امپورٹنٹ مجھے چیز لگی کہ اللہ سے کیا گیا عہد کبھی نہ توڑیں، اسی سے چونکہ اس ساری زندگی گزار کے پھر جب آخرت میں جائیں گے تو وہی جزا ہے، وہی سزا ہے.
بالکل، یعنی عہد کی زندگی نبھائیں. اللہ کے ساتھ آج اگر عہد توڑ دیں گے تو کل کیا ہوگا؟ جی آپ،
جب تک صحیح نالج نہ ہو.
بالکل، کچا پکا علم نہیں دینا. یہ آج کچا پکا اسلام پھیلا ہوا ہے نا، اسی سے اتنے ورژن نکل آئے ہیں. کوئی کہتا ہے جائز ہے، کوئی کہتا ہے نا جائز ہے. جی ادھر سے آپ. صبر پیدا کرنا انشاءاللہ. جی آپ پیچھے سے سسٹر.
قرآن کے احکامات کو اپنی مرضی کے مطابق
نہ, اپنی مرضی سے قرآن کو توڑنا موڑنا نہیں ہے. آپ دیکھیں وہ جیسے بچے کھیلتے ہیں نا, ایک پلاسٹر آف پیرس ہوتا ہے, سارا دن اسے چیزیں بناتے رہتے ہیں, جب دل بھر جاتا ہے نا پھر اس کو ایک ڈھیلے کا ڈھیلا بنا کے چھوڑ دیتے ہیں. تو قرآن کے ساتھ ایسا کوئی معاملہ نہیں رکھنا. جی آپ,
نماز کو صرف پڑھنا ہی نہیں بلکہ
اس کو محسوس کرنا ہے اور اللہ تعالیٰ کے سامنے کھڑے ہونے کا ایک ذریعہ سمجھنا ہے انشاءاللہ. جی آپ ادھر سے, آپ عشرت.
جی مجھے یہ لگتا ہے کہ دین کے راستے میں جتنی بھی مشکل آتی ہیں یا آئیں گی, ہمیں ان سے جنگ کی طرح طرح مقابلہ کرنا ہے, اور جتنا بھی ہو سکتا ہے شیطان کے وسوسوں سے جو انسانوں کے روپ میں ہمارے پاس آتے ہیں ان کی باتوں سے بچنا.
انشاءاللہ من شروری انفسینا سب سے پہلے, اور قل اعوذ برب الناس ملک الناس الہ الناس من شر الوسواس الخناس. تو شیطان جو ہوتا ہے آپ دیکھیے کہ انسانوں کے روپ میں بھی آتا ہے ہمارے پاس اور جنوں کے روپ میں بھی آتا ہے. تو اللہ تعالیٰ سے دعا ہے کہ ہم سب کی اصلاح کرے. جزاک اللہ خیر واسن الجزا.
یا بنی اسرائیل اذکروا نعمتی التی انعمت علیکم واوفوا بعہدی اوف بعهدكم وإياي فارهبون وآمنوا بما أنزلت مصدقا لما معكم ولا تكونوا أول كافر به ولا تشتروا بآياتي ثمنا قليلا وإياي فاتقون ولا تلبسوا الحق بالباطل وتكتموا الحق وأنتم تعلمون وأقيموا الصلاة وآتوا الزكاة واركعوا مع الراكعين أتأمرون الناس بالبر وتنسون أنفسكم وأنتم تتلون الكتاب أفلا تعقلون واستعينوا بالصبر والصلاة وإنها لكبيرة إلا على الخاشعين الذين يظنون أنهم ملاقو ربهم وأنهم إليه راجعون.